नमस्कार, म पिटी लोप्चन। कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई स्वागत छ। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुन्न सकिन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष। सरकारले आर्थिक वर्ष 2074-75 राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त रकम उपलब्ध गराइने भएको छ। यही जेठ 15 गते बजेट ल्याउने तयारी गरिरहेको अर्थ मन्त्रालयले राष्ट्रिय गौरवका आयोजना लक्षित बजेट ल्याउने तयारी भइरहेको जानकारी गराएको हो। सरकारले सिंचाइ, जलविद्युत तथा केही सड़कका योजना लगायतलाई राष्ट्रिय गौरवका आयोजना भन्दै आए पनि वर्षौंदेखि ती आयोजनाको भौतिक र वित्तीय प्रगति सन्तोषजनक हुन सकेको छैन। मन्त्रालयले विगतदेखि नै राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त योजना भन्दै बजेट विनियोजन गर्ने र आर्थिक वर्षको अन्त्यमा ती आयोजनामा छुट्याइएको बजेट खर्च नहुने बाध्यतालाई कसरी अन्त्य गर्ने भन्नेबारे प्रश्न पारेको छैन। आर्थिक वर्ष 2074-75 लागि बजेटमा नयाँ कार्यक्रम नआउने जानकारी दिएको मन्त्रालयले विकास बजेट खर्च नहुने समस्यालाई कसरी समाधान गर्ने संयन्त्र बनाउँछ भन्नेबारे अन्योल कायमै छ। अर्थशास्त्रीहरूले गौरवका आयोजनामा ठूलो मात्राको बजेट विनियोजन गर्नुअघि खर्च गर्ने संयन्त्रको पनि विकास गर्न सुझाव दिएका छन्। बजेट विनियोजन मात्र गर्दा विगतकै हालत हुने अर्थशास्त्रीहरूको धारणा छ। बजेट विनियोजन गर्दा तोकिएको रकम खर्च गर्न सक्ने आयोजनालाई रकम वृद्धि गर्नुपर्ने र खर्च गर्न नसक्ने गौरवका आयोजनालाई बजेट दिन आवश्यक नरहेको अर्थविदहरूको सुझाव छ। चालू आर्थिक वर्षको 9 महिनासम्म 3.62 खर्ब रूपियाँ विकास बजेट खर्च हुन नसकेर राष्ट्रिय ढुकुटीमा थुप्रिएको छ, जसमा गौरवका आयोजनाका लागि छुटाइएको बजेट समेत छ। मन्त्रालयले चालू आर्थिक वर्षमा 10.48 करोड़ 14 लाख रूपियाँको बजेट प्रस्तुत गरेकोमा आर्थिक वर्ष 74-75 लागि भने झण्डै 12 खर्ब रूपियाँको बजेट पेश गर्ने तयारी गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ। राष्ट्रिय योजना आयोगले भने आउँदो बजेट 11.59 करोड़ रूपियाँको ल्याउन मन्त्रालयलाई सीमा निर्धारण गरेको छ। तर यी आर्थिक प्रसंगहरूभन्दा आज हामी पर्वतारोहणको विषयमा कुरा गर्छौं। नेपालमा यति बेला विश्वभरका पर्वतारोहीहरू भेला भएका छन्। विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न आएका विश्वभरका आरोही यति बेला कोही फर्किने क्रममा छन् भने कोही शिखर चुमेर पनि काठमाडौँ आइपुगेका छन्। यसै सन्दर्भमा आज हामी पर्वतारोहण क्षेत्रको अवस्था, पर्वतारोहीको पेशागत दक्षता बढाउन भइरहेको प्रयास र सरकारले यस क्षेत्रको विकासका लागि गर्नुपर्ने कामका विषयमा नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पासँग कुराकानी गर्नेछौं। स्वागत छ यहाँलाई कार्यक्रम बदलिँदो नेपालमा।
धन्यवाद।
पछिल्लो समयमा हिमाल आरोहण प्रतिको आकर्षण कस्तो पाउनु भएको छ?
अहिले आएर चाहिँ यो हिमाल आरोहणको आकर्षण एकदम बढेर गएछ। यो वर्ष सबभन्दा नेपालको पर्वतारोहण इतिहासमा सबभन्दा धेरै पर्वतारोही आएको यो अहिलेको यो वसन्त ऋतु नै हुनुपर्छ, किनभने अहिले चाहिँ सगरमाथामा मात्रै 39 टिमले पर्मिट लिएर चाहिँ अहिले सगरमाथाको सगरमाथा चढ्दै हुनुहुन्छ र यो वर्ष चाहिँ मौसम चाहिँ त्यति राम्रो चाहिँ भएन, तर अब चाहिँ मौसम सफल रहला भन्ने चाहिँ हाम्रो विश्वास छ। त्यस्तै अरू हिमालमा पनि धेरै टिमहरू आइराखेको चाहिँ अवस्था छ।
विदेशी पर्वतारोहीहरूको आकर्षण मात्र बढेको हो कि नेपालका पर्वतारोहीहरूको आकर्षण पनि त्यसै गरी बढ्दो क्रममा छ?
यसमा चाहिँ दुइटैको आकर्षण चाहिँ बढिराखेको छ र अहिले चाहिँ नेपालमा यो आकर्षण बढ्नको कारण चाहिँ के भने अहिले नेपालमा चाहिँ धेरै दक्ष जनशक्ति उत्पादन भइसकेको छ र भइराखेको अवस्था छ। त्यसले गर्दाखेरि अब जुन क्षेत्रमा जसको दक्ष हुन्छ उसको इन्ट्रेस्ट भर्ने कुरो त एकदम स्वाभाविकै हो। त्यही भएर चाहिँ अहिले चाहिँ नेपालमा आरोहण गर्ने मानिसहरूको संख्या चाहिँ आरोहीहरूको संख्या चाहिँ एकदम बढ्दो भइराखेको छ। हामीलाई आशा छ भविष्यमा पनि यो निरन्तरता जारी नै रहनु हुनेछ भन्ने चाहिँ आशा लिएको छु। त्यसको लागि अब हामीले चाहिँ विशेष गरेर पर्वतारोहीहरूलाई र पर्वतीय पर्यटनलाई चाहिने पूर्वाधारहरू निर्माण गर्नुपर्ने चाहिँ एकदम आवश्यकता पर्छ, किनभने अब यो चाहिँ जहाँ पूर्वाधार निर्माण हुँदैन त्यहाँ चाहिँ अब टुरिस्ट बढ्ने कुरा आउँदैन। पूर्वाधार भन्दाखेरि चाहिँ बाटोघाटो, त्यसपछि चाहिँ त्यहाँका चाहिँ सफा सुग्घर बस्ने खाने खाने पानीको, त्यसपछि चर्पीको र त्यो क्षेत्रको चाहिँ समग्र रूपमा चाहिँ क्याम्पिङ गर्ने ठाउँहरू सफा सुग्घर हुनु पऱ्यो र हाम्रो बेस क्याम्पहरू सफा सुग्घर हुनु पऱ्यो। त्यस्तै किसिमले माथि क्याम्पहरू पनि सफा सुग्घर हुनु पऱ्यो। यसको लागि चाहिँ हामीले पनि केही पहल चाहिँ व्यक्तिगत रूपबाट केही पहल चाहिँ गरिराखेको छु र यसमा विशेष गरेर नेपाल सरकारले नै ज्यादा पहल लिनुपर्ने चाहिँ नितान्त आवश्यक देख्छु, किनभने यो हिमालको रोयल्टी त नेपाल सरकारले नै लिने हो र त्यसबाट चाहिँ केही अंश चाहिँ छुटाएर हिमाल सरसफाइ राख्ने, त्यो चाहिँ रेगुलर रूपमा चाहिँ मोनिटरिङ गर्नुपर्ने चाहिँ नेपाल सरकारले गर्नुपर्ने आवश्यकता देख्छु।
यहाँले भन्नुभयो नेपालका पर्वतारोहीहरू पनि निपुण भइसके र यसका कारण पर्वतारोहणमा आकर्षण बढ्दै गएको छ भनेर, यसमा उनीहरूको निपुणताका लागि दक्षता अभिवृद्धिका लागि नेपाल पर्वतारोहण संघले चाहिँ के कस्ता कामहरू गर्दै आएको छ?
हजुर, धन्यवाद। अब नेपाल पर्वतारोहण संघको मुख्य उद्देश्य नै दक्ष जनशक्ति उत्पादन गर्ने, वातावरणीय प्रभावलाई चाहिँ न्यूनीकरण गर्ने र पर्वतीय पर्यटन प्रवर्धन गर्ने र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको चाहिँ सम्बन्ध कायम गर्ने चाहिँ मुख्य उद्देश्यका साथ नेपाल पर्वतारोहण संघको स्थापना भएको हो। यही अनुरूप चाहिँ हामीले दक्ष जनशक्ति जति सक्दो धेरै उत्पादन गर्नुपर्छ भन्ने हिसाबले हामीले चाहिँ हरेक वर्ष 12 किसिमको चाहिँ ट्रेनिङहरू नियमित रूपमा हामीले गरेर आइराखेको छु। जस्तो चाहिँ सुरुवात गर्नेहरूको लागि चाहिँ हामीले बेसिक माउन्टेनियरिङ ट्रेनिङ भनेर चाहिँ डेढ महिनाको ट्रेनिङ दिन्छौँ। त्यस्तै अलिकति त्योभन्दा अलिकति जानकार भएकोहरूको लागि एडभान्स माउन्टेनियरिङ ट्रेनिङ, त्यसपछि हामीले चाहिँ एस्पिरिन गाइड ट्रेनिङ र अन्तर्राष्ट्रिय गाइड स्तरका ट्रेनिङहरू हामीले दिने गरेको छु। त्यस्तै किसिमले चाहिँ यो पर्वतीय पर्यटन क्षेत्रमा घटना दुर्घटनाहरू हुने भएकोले हामीले चाहिँ यो हाई अल्टिच्युड रेस्क्यू ट्रेनिङ दिइराखेको छु। त्यस्तै किसिमले चाहिँ हामीले अहिले यो विन्टर आइस क्लाइम्बिङ चाहिँ एकदम संसारमा एकदम पपुलर भइराखेकोले हामीले रेगुलर रूपमा चाहिँ यो रोलबलिङ एरियामा यो आइस क्लाइम्बिङ ट्रेनिङहरू दिइराखेको हुन्छु। त्यहाँ दुईवटा कोर्स चाहिँ रोलबलिङ एरियामा हामीले सञ्चालन गर्छौँ। त्यस्तै किसिमले चाहिँ खुम्बु आइस क्लाइम्बिङ स्कुल भनेर फोर्चेमा चाहिँ यो एलेक्स लोए फाउन्डेसनसँग मिलेर नेपाल पर्वतारोहण संघले सहकार्य गर्दै आइराखेको छ र हामीले खुम्बुमा पनि यो आइस क्लाइम्बिङ ट्रेनिङहरू दिन्छौँ। त्यस्तै किसिमले अहिले यो सन् 2020 अन्तर्राष्ट्रिय ओलम्पिक गेममा चाहिँ हाम्रो यो स्पोर्ट्स क्लाइम्बिङलाई पनि समावेश गरेकोले हामीले चाहिँ जति सक्दो हाम्रो नेपालीहरूले पनि यसमा चाहिँ सहभागिता जनाउन पाउँछ कि भन्ने हेतुले चाहिँ अहिले हामीले यो यङ स्पोर्ट्स क्लाइम्बर्सहरूलाई चाहिँ ट्रेनिङहरू रेगुलर रूपमा दिइराखेको छु र हामीले चाहिँ उहाँहरूलाई चाहिँ क्षेत्रीय र विश्व अन्तर्राष्ट्रिय कम्पिटिसनहरूमा पनि पठाइराखेको छु। त्यस्तै किसिमले चाहिँ अहिले हामीले चाहिँ यो स्की माउन्टेनियरिङ ट्रेनिङहरू पनि हामीले रेगुलर रूपमा दिइराखेको छु। भविष्यमा चाहिँ यो स्की माउन्टेनियरिङ पनि व्यावसायिक रूपमा चाहिँ अगाडि बढ्छ कि भन्ने हेतुले, र यो बाहेक चाहिँ हामीले थुप्रै यो चाहिँ एवेरनेस कार्यक्रमहरू हामीले चलाइराखेको हुन्छु। अब त्यो चाहिँ हाम्रो यो रेगुलर कोर्सभन्दा पनि बाहिरको कोर्सेसहरू हुन्छ र हामीले चाहिँ कहिले चाहिँ भन्ने सेफ्टी सेक्युरिटीको बारेमा कहिले वातावरण सम्बन्धी एवेरनेस कार्यक्रमहरू सञ्चालन गरेर आइराखेको हुन्छु र हाम्रो चाहिँ विशेष गरेर नेपाल पर्वतारोहण संघले चाहिँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस जस्तो त्यसपछि चाहिँ हाम्रो विशेष गरेर 8000 मिटरका हिमालहरूको चाहिँ हिरक महोत्सवहरू मनाउने त्यसपछि रेगुलर रूपमा चाहिँ पपुलर हिमालहरूको चाहिँ वार्षिक रूपमा पनि अन्तर्राष्ट्रिय गोष्ठीहरू गरेर अन्तर्राष्ट्रिय एवेरनेसहरू गरेर चाहिँ मनाउने चाहिँ हामीले जारी राखेको छु किनभने यस्तो अन्तर्राष्ट्रिय कार्यक्रमहरू चलाउँदाखेरि चाहिँ नेपालको इमेजलाई बाहिरी संसारमा चिनाउन सकिने र त्यसको साथसाथै पर्यटन प्रवर्धन पनि हुने भएकोले हामीले यस्तो अन्तर्राष्ट्रिय कार्यक्रमहरूलाई विशेष जोड़ दिइराखेको छु र हामीले वातावरण सम्बन्धी धेरै कार्यक्रमहरू गर्छौँ त्यस्तै किसिमले चाहिँ पर्वतीय पर्यटन क्षेत्रमा चाहिँ जाने बाटो घाटो त्यसपछि चाहिँ पुल पुलेसोहरू निर्माण गर्ने काम अथवा चाहिँ त्यहाँ चाहिँ जाने बाटो बिग्रिएको अवस्थामा पुलहरू भत्केको अवस्थामा त्यसलाई मर्मत गर्ने कामहरू त्यसपछि चाहिँ हिमाली क्षेत्रमा चाहिँ विशेष गरेर हाम्रा भरियाहरूलाई चाहिँ बास पाउन एकदम गाह्रो भइराखेको छ त्यसैले हामीले चाहिँ पोर्टर सेल्टरहरू उच्च हिमाली क्षेत्र जहाँ चाहिँ बास पाउन नसकिने अवस्था छ त्यो ठाउँतिर चाहिँ हामीले पोर्टर सेल्टरहरू निर्माण गरिराखेको छु र पर्वतारोहणलाई चाहिँ जीवित राख्नुपर्छ भन्ने हिसाबले चाहिँ हामीले पोखरामा संसारको सबभन्दा ठूलो पर्वतीय संग्रहालय निर्माण भइसकेको छ र यो पर्वतीय संग्रहालय चाहिँ मेन माउन्टेनियरिङ र माउन्टेन सम्बन्धी चाहिँ एउटै छानामुनि सबैले चाहिँ स्टडी गर्न सकोस् भन्ने चाहिँ हेतुले चाहिँ त्यो एउटा म्युजियम मात्रै नभएर त्यो सङ्ग्रहालय मात्रै नभएर त्यहाँ एउटा स्टडी गर्न सक्ने चाहिँ इन्स्टिच्युटको रूपमा हामीले डेभलप गरिराखेको छु हामीलाई खुसी लागेको छ त्यहाँ धेरै स्टुडेन्टहरू धेरै रिसर्चर्सहरू चाहिँ पोखरामा आएर दुई चार दिन बिताउने चाहिँ त्यो क्रम चाहिँ सुरु भइराखेको छ र हामीले चाहिँ यस्तो टाइपको म्युजियमहरू अरू क्षेत्रमा पनि पर्वतीय क्षेत्रमा पनि बनाउनु पर्ने चाहिँ हामीले महसुस गरेको छु किनभने धेरै पर्वतीय क्षेत्रमा चाहिँ काम गर्नेहरू पर्वतीय क्षेत्रमा क्षेत्रलाई चाहिँ माया गर्नेहरूको चाहिँ चासो चाहिँ म्युजियम भिजिट गर्ने चाहिँ क्रम बढेको कारणले हामीले अरू क्षेत्रमा पनि बनायो भने त्यसले गर्दाखेरि त्यो क्षेत्रमा पनि पर्वतीय पर्यटन बढ्छ कि भन्ने चाहिँ हाम्रो ठुलो आशा छ किनभने नेपालको लागि पर्यटन व्यवसाय मात्रै यस्तो व्यवसाय हो यसको चाहिँ दिगो रूपमा चाहिँ हामीले चाहिँ यसलाई चाहिँ स्थापना गर्न सक्छौँ पर्यटन व्यवसाय भनेको यस्तो व्यवसाय हो जसले एक मुठी माटो पनि निर्यात नगरिकन चाहिँ अरबौँ डलर नेपालभित्र भित्राउने हो र पर्यटन व्यवसाय भनेको चाहिँ त्यो पर्यटक त्यहाँ जान साथ चाहिँ त्यहाँका चाहिँ क्रय शक्ति बढ्ने त्यहाँका चाहिँ मान्छेले चाहिँ तुरुन्तै त्यसबाट चाहिँ लाभ पाउने व्यवसाय भएकोले यसलाई नै हामीले चाहिँ ज्यादा चाहिँ इम्फोसाइज दिनुपर्छ भन्ने चाहिँ हाम्रो मान्यता छ किनभने हाम्रो नेपाल चाहिँ पहाडै पहाडले भनेको चाहिँ गाउँ बस्तीहरू छ र त्यहाँ चाहिँ पूर्वाधार त्यहाँ चाहिँ उद्योग पुर्याउन धेरै गाह्रो छ र पर्यटन भनेको चाहिँ तुरुन्तै त्यसबाट चाहिँ तुरुन्तै लाभ पाउने भएकोले हामीले ज्यादा चाहिँ पर्यटन व्यवसायलाई नै ज्यादा जोड दिनुपर्छ भन्ने छ अब अहिले आएर चाहिँ यहाँलाई थाहै छ आप शेर्पा र मेरो छोरा धावा स्टिभेन शेर्पाले चाहिँ यो ग्रेट हिमालयन ट्रेल भनेर चाहिँ कञ्चनजङ्घादेखि धारचुलासम्म नेपालको चाहिँ सबभन्दा पूर्वदेखि नेपालको सबभन्दा पश्चिमसम्म चाहिँ 900 दिन लगाएर चाहिँ 1555 किलोमिटर हिँडेको थियो त्यो ट्रेललाई चाहिँ हामीले चाहिँ यसलाई चाहिँ विकास गर्नुपर्छ र यो ट्रेल अब यो मान्छेहरूको सोचाइमा यो ट्रेल भनेको छ नि, यो ट्रेल भनेको छ नि पूर्व पश्चिम एउटा होरिजेन्टल लाइन मात्रै हो कि भन्ने सोच मानिसहरूको छ, तर त्यो होइन। किनभने यो ट्रेलसँग चाहिँ धेरै उत्तर दक्षिण त्यसपछि सर्कुलर ट्रेलहरू जोडेको छ, त्यसले गर्दाखेरि यदि यो ट्रेललाई चाहिँ हामीले राष्ट्रिय गौरवको प्रोजेक्टको रूपमा चाहिँ विकास गर्न सक्यो भने यसले चाहिँ नेपालको धेरै पहाडी क्षेत्रहरूलाई विकास गर्न सकिने चाहिँ सम्भावना देखेको छु। त्यसैले चाहिँ हामी माउन्टेनियरिङ फेटर्निटी माउन्टेन कम्युनिटीले चाहिँ नेपाल सरकारसँग यो ट्रेललाई चाहिँ राष्ट्र गौरवको रूपमा राख्नुपर्छ भनेर चाहिँ मैले नै अध्यक्षता गरेको छ नि क्लाइमेट एलायन्स अफ हिमालयन कम्युनिटिज भनेर, यो जति पनि यो हिमालयनको इमिडिएट फुट हिल्समा चाहिँ हिल्सबाट प्रतिनिधित्व गर्ने चाहिँ ठुलो जमात छ। हामीले चाहिँ 1,00,000 सिग्नेचर क्याम्पेन गरेर प्रधानमन्त्रीज्यूलाई चाहिँ बुझाउने कार्यक्रम छ, तर अहिले चाहिँ यो चुनावको धौधुप भएकोले प्रधानमन्त्रीज्यूको समय पाउन सकेको छैन र हामीलाई खुसी लागेको छ। हामीले धेरै पोलिटिकल पार्टीहरूलाई पनि यो चाहिँ उहाँहरूको चाहिँ चुनावको मेनिफेस्टोमा पनि राखिदिनु पर्यो भनेर चाहिँ हामीले रिक्वेस्ट गरेका थियौँ। हामीले त्यहाँका चाहिँ उच्च नेताहरूलाई पनि भेटेका थियौँ, उहाँहरूले चाहिँ अहिले कतिवटा पार्टीहरूले त्यो मेनिफेस्टोमा चाहिँ ग्रेट हिमालयन ट्रेललाई चाहिँ राष्ट्र गौरवको प्रोजेक्टको रूपमा राख्नुपर्छ भनेर ठुल्ठुला पार्टीहरूले चाहिँ राखेको अहिले हामीले पाएका छौँ। र पर्वतीय पर्यटन मात्रै यस्तो व्यवसाय हो जसले चाहिँ धेरै इम्प्लोइमेन्ट दिने, धेरै चाहिँ रेभिन्यू अर्न गर्ने र सबभन्दा दुर्गम क्षेत्रलाई चाहिँ विकास गर्ने माध्यम भनेको यो पर्वतीय पर्यटन भएकोले यसलाई चाहिँ नेपाल सरकारले विशेष किसिमको चाहिँ नीतिहरू अप्नाउनु पर्ने देखिन्छ। किनभने पर्यटन नीति यदि चाहिँ त्यो समुदाय मैत्री, हाम्रो चाहिँ श्रमिक मैत्री, व्यवसाय मैत्री र पर्यटक मैत्री नीति भनेको अवस्थामा चाहिँ नेपाल संसारको उत्कृष्ट गन्तव्य हो र नेपालले चाहिँ पर्यटकबाट धेरै लाभ लिन सकिन्छ भन्ने हाम्रो मान्यता छ।
एकजना पर्वतारोही जो आफ्नो दक्षता अभिवृद्धि गर्न चाहन्छ, उसले चाहिँ यहाँले अघि भने जस्तै आधारभूत तहबाट पर्वतारोहण सम्बन्धी तालिम लिन चाहन्छ भने एनएमएसँग उसले कसरी सम्पर्क राख्ने र एनएमएले उसलाई कसरी सघाउँछ?
हामीले चाहिँ यो तालिम चाहिँ हामीले गोर्खापत्र अथवा चाहिँ हाम्रो चाहिँ डाइली चाहिँ पेपरहरूमा नै हामीले प्रकाशित गरेको हुन्छ। हाम्रो चाहिँ बेसिक माउन्टेनियरिङ ट्रेनिङ यो टाइमदेखि यति टाइमसम्म खोल्दैछ अथवा चाहिँ एडभान्सको चाहिँ यो टाइमदेखि यति टाइमसम्म खोल्दैछ अथवा चाहिँ यो एस्पिरेन्ट गाइड अन्तर्राष्ट्रिय स्तरका गाइडहरू त्यसपछि चाहिँ यो अरू ट्रेनिङहरू सबै हामीले चाहिँ पेपरमा प्रकाशित गरेको हुन्छु। तर हामीले धेरै जसो चाहिँ हाम्रो प्रायोरिटी चाहिँ जो चाहिँ त्यो काममा छ त्यो व्यक्तिलाई चाहिँ हामीले ज्यादा प्रायोरिटी दिने गरेको छु। किनभने उसले ट्रेनिङ गर्न साथ चाहिँ ऊ त्यो काममा फर्किन सक्यो भने चाहिँ उसले चाहिँ सिकेको कुराहरूलाई त्यहाँ प्र्याक्टिस गर्न पाउने र त्यो अनुभव लिन सक्ने चाहिँ भएकोले हामीले ज्यादा चाहिँ ट्रेकिङ एजेन्सी मार्फत आउने अथवा एक्सपिडिसन अपरेटर एसोसिएसन मार्फत आउनेहरूलाई चाहिँ ज्यादा प्रायोरिटी दिने गरेछु।
यस्तो तालिम सशुल्क हुन्छ कि निशुल्क हुन्छ?
अब यसमा चाहिँ यो माउन्टेनियरिङ ट्रेनिङ चाहिँ एकदम महँगो पर्छ, किनभने हामीले चाहिँ यो ट्रेनिङ चाहिँ हिमालमै लगेर चाहिँ ट्रेनिङ दिने गरेछु। अधिकांश जसो चाहिँ त्यसको चाहिँ कोस्ट नेपाल पर्वतारोहण सङ्घले नै बेहोर्ने गरेछ। पहिला हामीले निशुल्क गर्थ्यो है, निशुल्क गर्दाखेरि चाहिँ त्यसको त्यति भ्यालु नहुने र निशुल्क गर्दाखेरि चाहिँ नि त्यहाँ चाहिँ नर्मल्ली हामीले चाहिँ 35-36 लिने गरेछु, त्यहाँ एप्लिकेसन 2,000 आइदिने अनि ऊ त्यो चाहिँ छान्नलाई नै एकदम गाह्रो हुने भएकोले अहिले हामीले थोरै एमाउन्ट चाहिँ नै राखेर ऊ गर्ने गरेछु र 90% भन्दा ज्यादा कोष चाहिँ नेपाल पर्वतारोहण संघले नै बेहोर्ने गरेछ
बाँकी 10% मात्र व्यवसायले बेहोर्नु पर्यो
हजुर हजुर बाँकी 10% चाहिँ नै उनीहरूले बेहोर्छ अब त्यसमा विशेष गरेर उनीहरूको चाहिँ इन्सुरेन्सहरू भयो त्यो चाहिँ उनीहरूले बेहोर्नुपर्छ
तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्टसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ पर्वतारोहण क्षेत्रको अवस्था पर्वतारोहीको पेशागत दक्षता बढाउन भइरहेको प्रयास र सरकारले यस क्षेत्रको विकासका लागि गर्नुपर्ने कामका बारेमा नेपाल पर्वतारोहण संघ एनएमएका अध्यक्ष आङ छिरिङ शेर्पासँग गरिएको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा फेरि स्वागत छ यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्टसँगै देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर सुनिरहनु भएको छ आजको कार्यक्रममा हामी पर्वतारोहण क्षेत्रको अवस्था पर्वतारोहीको पेशागत दक्षता बढाउन भइरहेको प्रयास र सरकारले यस क्षेत्रको विकासका लागि गर्नुपर्ने कामका विषयमा नेपाल पर्वतारोहण संघ एनएमएका अध्यक्ष आङ छिरिङ शेर्पासँग कुराकानी गरिरहेका छौं हिमाल आरोहण चाहिँ नेपालमा खास गरी अलि व्यावसायिक हुन नसकेको बाध्यात्मक हुन थालेको हो कि कसो हो जस्तो हिमाल चढ़िरहने बेलामा परिवारका सदस्यहरूले त्यति स्वीकृति नदिने एकदम जोखिमपूर्ण पेसाका रूपमा लिने र जसका कारण यस क्षेत्रबाट केही आरोहीहरू विस्थापित पनि हुँदै गएका छन् यसलाई कसरी लिनुभएको छ
अब यसलाई चाहिँ अहिले हो अहिले आएर चाहिँ यो पेसा जोखिमपूर्ण छ किनभने यो क्लाइमेट चेन्ज र ग्लोबल वार्मिङको असरले गर्दाखेरि चाहिँ हाम्रो हिमालहरू हिउँहरू पग्लिने त्यसपछि चाहिँ त्यो रक पोर्सन चाहिँ एक्सपोज भएर चाहिँ चढ्न गाह्रो हुने त्यसपछि चाहिँ रकफलहरू हुने आइसफल त्यो चाहिँ चट्टानहरू चाहिँ फल हुने यो चाहिँ क्रम छ तर यदि तपाईँले चाहिँ पहिला आजभन्दा चाहिँ 15-20 वर्ष अगाडि र अहिलेको रेसियो हेर्ने हो भने अहिले चाहिँ यो दुर्घटना हुने चाहिँ अब दैवी प्रकोप बाहेक अब अरू चाहिँ मानिसबाट हुने चाहिँ गल्ती चाहिँ धेरै कम देख्छु किनभने यो चाहिँ उनीहरूले चाहिँ ट्रेनिङ लिएकोले गर्दाखेरि चाहिँ मानवीय गल्ती चाहिँ धेरै कममा देखिराखेको छु
यहाँहरूले पनि बेला बेलामा दिइरहनु भएको तालिमको प्रभाव पनि होला यो
हजुर हजुर यो डेफिनेट रूपमा त अब ट्रेनिङकै प्रभाव हो किनभने हामीले चाहिँ दक्ष जनशक्ति र यो व्यवसायलाई व्यावसायिक बनाउने हो भने हामीले चाहिँ दक्ष जनशक्ति नभइकन यो व्यवसाय व्यावसायिक हुन सक्दैन र यो व्यवसाय चाहिँ एकदम जोखिमपूर्ण पनि हो किनभने अरूको लाइफ चाहिँ उनीहरूको हातमा झुन्डिएको हुन्छ यदि चाहिँ त्यो ह्यान्डल गर्ने मान्छेले चाहिँ प्रपरले ह्यान्डल गरिदिएन भने अरूको लाइफ जोखिममा पर्न सक्ने भएकोले यो पेसामा चाहिँ लाग्ने मान्छेहरू एकदम दक्षता प्राप्त हुनै पर्छ
त्यो दक्षता प्राप्त बनाउनका लागि यहाँहरूको तालिम त्यसै गरी कसरी सुरक्षा अपनाउने भन्ने पनि यहाँहरूले तालिम दिइरहनु भएको छ आफैले चाहिँ के कुरामा सजगता अपनाउनु पर्छ
अब हाम्रो अरोहीहरू जस्तो चाहिँ अब सगरमाथामा जाने अरोही झन्डै चाहिँ एउटा अरोहीले 20 वर्ष चाहिँ त्यही हिमालमा चाहिँ काम गरेको हुन्छ र उहाँहरू यति अनुभव हुन्छ कि कहाँ चाहिँ खुट्टा टेक्नुपर्छ कहाँ चाहिँ हात समर्नुपर्छ र कहाँ क्र्याबास हुन सक्छ र कस्तो अवस्था भयो भने चाहिँ मौसम कस्तो अवस्था भयो भने चाहिँ हिउँ पहिरो आउन सक्छ र माथि बादलको चाहिँ त्यो बनावट हेरिकन उसले चाहिँ भोलिको मौसम के हुने पर्सिको मौसम के हुने त्यसपछि दस दिनको मौसम के हुने भन्ने कुरो चाहिँ उनीहरूको सँग यति धेरै अनुभव छ कि त्यो अनुभवलाई चाहिँ अब सबैले प्रयोग गर्नुपर्छ भन्ने चाहिँ लाग्छ र त्यही भएर नै यति धेरै एक्सपिडिसन टिम भएर पनि त्यति क्षति चाहिँ नै भएको देखिँदैन। अब एउटा चाहिँ अनफोर्चुनेट के भने अब सन् 2015 एभलेन्च एकैचोटि त्यो भुइँचालोको कारणले गर्दाखेरि चाहिँ ठूलो एभलेन्च एकै साथमा आएर चाहिँ केही हाम्रो चाहिँ 18 अरुईहरूको क्षति भयो। त्यसै सन् 2014 चाहिँ माथिबाट चाहिँ ठूलो चट्टन कोलेप्स भएर चाहिँ त्यहाँ चाहिँ 16 नेपाली अरुईहरूको निधन भयो। यो चाहिँ यो चाहिँ नेचुरल फोर्सेसको एगेन्स्टमा हामीले केही गर्न सक्दैन तर त्यो चाहिँ मानवीय त्रुटिबाट चाहिँ यो दुर्घटना भएको होइन त्यो चाहिँ दैवी प्रकोप कहाँ कसरी कहिले आउँछ भन्ने कुरो हामीलाई थाहा हुँदैन। त्यो बाहेक चाहिँ मानवीय त्रुटि चाहिँ अहिले धेरै कम देख्ने चाहिँ हामीले पाइराखेको छु।
यति धेरै जोखिम छ यो क्षेत्रमा र पनि स्वदेशी तथा विदेशी आरोहीहरू यति धेरै जोखिम वहन गरेर किन आरोहण गर्न आउँछन्? यसको पछाडि चाहिँ के हुन्छ कारण?
अब मानिसहरू जो पनि चाहिँ एकदम म चाहिँ एक्स्ट्रा अर्डिनरी चाहिँ काम गर्छु म चाहिँ गर्न सक्ने क्षमता छु भन्ने हुन्छ। अब त्यसमाथि पनि अब नेपालमा चाहिँ संसारको सबभन्दा अग्लो हिमालहरू पर्या नेपालमै पर्छ। नेपालमा चाहिँ 8,000 हिमाल होइन कि नेपालमा चाहिँ 14,000 हिमालहरू यो पर्वतारोहीहरू र नेपाल सरकारले रिकग्नाइज गरेर चाहिँ अहिले नेपाल सरकारले 14,000 माथिका हिमालहरूको पर्मिट दिन्छ। त्यसमध्ये चाहिँ 14 13 त चढिसकेको छ। अब एउटा मात्रै चाहिँ नचढेको चाहिँ 8,000 हिमाल छ त्यो हो यलुङखाङ वेस्ट जुन चाहिँ 8,077 पर्छ र तपाईँलाई चाहिँ अब यो मान्छेहरूलाई पनि धेरै चाहिँ चासोको विषय छ कसरी चाहिँ अब नेपालमा 8 मात्रै भनेर आएको 14 कसरी भयो भनेर। तर नेपालमा चाहिँ कञ्चनजङ्घा म्यासिभमा मात्रै 5,000 हिमालहरू पर्छ जस्तो चाहिँ कञ्चनजङ्घा साउथ जुन चाहिँ 8,476 पर्छ। त्यस्तै कञ्चनजङ्घा सेन्ट्रल जुन चाहिँ 8,473 पर्छ। कञ्चनजङ्घा मेन 8,586 पऱ्यो है। त्यस्तै यलुङखाङ मेन 8,505 पऱ्यो। यलुङखाङ वेस्ट 8,077 है। त्यसपछि चाहिँ महाकालु भयो। त्यसपछि कञ्चनजङ्घा लोसे म्यासिभमा 3,000 हिमालहरू पर्छ जस्तो लोसे सार 8,387 त्यसपछि चाहिँ लोसे मिडल 8,411 त्यसपछि कञ्चनजङ्घा लोसे मेन त्यो चाहिँ 8,516 है। त्यसपछि सगरमाथा भयो त्यसपछि छोयु भयो अनि त्यसपछि मानसलु भयो अन्नपूर्ण भयो धौलागिरी गरेर चाहिँ 14,000 हिमाल त नेपालमै पर्छ र अहिले हामीले केही वर्ष यता चाहिँ हामीले यो 14,000 चाहिँ अन्तर्राष्ट्रिय समुदायले चाहिँ मान्यता दिनुपर्छ भनेर हामीले चाहिँ क्याम्पेन चलाइराखेको छु र अब यसको लागि चाहिँ यो 8,000 हुनको लागि चाहिँ सर्टेन क्राइटेरियाहरू छ। त्यो क्राइटेरिया भनेको चाहिँ दुईवटा हिमालको कोलबाट चाहिँ त्यो कति उचाइ हुनुपर्ने अथवा दुईवटा हिमालको बिचमा चाहिँ कति दूरी टाढा हुनुपर्ने त्यो छुट्टै पिक कायम गर्नको लागि त्यो चाहिँ यो विश्व पर्वतारोहण महासंघमा चाहिँ एउटा टेक्निकल कमिटी छ र अन्तर्राष्ट्रिय जियोग्राफर फेडरेशन उनीहरूले चाहिँ यसलाई अन्तर्राष्ट्रिय मान्यता पाउने हो भने उनीहरूको टिम आएर यो चाहिँ यसको यो क्राइटेरियाहरू शर्तहरू मिलेको छ यो चाहिँ हुनुपर्छ भनेर उहाँले सर्टिफाई गर्नुभयो भने यो अन्तर्राष्ट्रिय रूपमा चाहिँ सर्टिफाई हुन्छ। अहिले नेसनल रूपमा चाहिँ यसलाई रिकग्नाइज भइसकेको छ।
पर्वतारोहण क्षेत्रको विकासका लागि नेपाल सरकारको तर्फबाट चाहिँ के गर्न जरुरी देख्नुहुन्छ?
अब नेपाल सरकारको तर्फबाट चाहिँ यो आरोहण पेसा चाहिँ एकदम फिजिकली एकदम गाह्रो काम भएकोले आरोहीहरू 45-46 वर्ष भइसकेपछि उनीहरूले चाहिँ त्यो पेसालाई कन्टिन्यू गर्न चाहिँ गाह्रो पर्छ। र अर्को कुरो चाहिँ यो आरोहीहरू जतिखेर चाहिँ कलेज युनिभर्सिटी जानुपर्ने हो त्यतिखेर चाहिँ उनीहरू यो हिमाल चढ्न गइराखेको हुन्छ। त्यसैले चाहिँ यो आरोही हाम्रो आरोहीहरू चाहिँ 45-46 वर्ष पछि चाहिँ उनीहरू एक त त्यो कामलाई कन्टिन्युटी गर्न गाह्रो पर्ने र अर्को कुरो चाहिँ उनीहरूले चाहिँ त्यो एकाडेमिक एजुकेसन पाउनु टाइममा चाहिँ उनीहरू चाहिँ आरोहणमा गएको हुनाले चाहिँ सामाजिक रूपमा पनि आर्थिक रूपमा पनि उनीहरू कमजोर देखिएछ। त्यसैले चाहिँ नेपाल सरकारलाई हामीले चाहिँ यो आरोहीहरू रिटायर भइसकेपछि उनीहरूको चाहिँ जीवन यापन गर्नको लागि चाहिँ सर्टेन चाहिँ पेन्सनको रूपमा भनौँ अथवा चाहिँ सर्टेन चाहिँ रेगुलर रूपमा चाहिँ उनीहरूलाई सहयोग गर्नुपर्छ भन्ने चाहिँ मान्यता छ। मेरो चाहिँ यो तेस्रो चोटि चाहिँ नेपाल पर्वतारोहण सङ्घमा म आइराखेको छु र अहिले यो जुन सन् 2014 16 नेपाली आरोहीहरूको नेपाली शेर्पा आरोहीहरूको चाहिँ निधन भइसकेपछि मेरो पहलमा मेरो एकजना जापानी साथी छ त्यसले चाहिँ 1.5 करोड रुपियाँ चाहिँ त्यो फन्ड दिएको थियो। त्यो फन्ड लगायत चाहिँ हाम्रो आफ्नो तर्फबाट पनि धेरै जसो चाहिँ हाम्रो आरोहीहरू आरोही साथीहरूले चाहिँ त्यो उ गरेछ। त्यो फन्ड चाहिँ हामीले अहिले के गरेछौँ भने जति पनि नेपाली आरोहीहरू नेपालभित्र हिमाल चढ्ने क्रममा होस् अथवा बाहिर हिमाल चढ्ने क्रममा होस् उनीहरूको मृत्यु दुःखद निधन भयो भने चाहिँ उनीहरूको छोराछोरीहरू जन्मेदेखि चाहिँ ब्याचलर हुनेसम्म चाहिँ त्यो फन्डबाट हामीले चाहिँ फुल स्कलरसिप दिएर चाहिँ पढाउने चाहिँ व्यवस्था हामीले गरिराखेको छु। त्यस्तै अरूहरू चाहिँ अङ्गभङ्ग भएमा अथवा चाहिँ आर्थिक रूपमा एकदम कमजोर भएर चाहिँ जीवनयापन गर्न चाहिँ गाह्रो अवस्था भएमा हामीले चाहिँ त्यो फन्डबाट सर्टेन एमाउन्टहरू दिएर उ गर्ने गरेछु। भर्खर मात्रै हामीले चाहिँ हाम्रो अङ्गृताजी पहिला पनि नेपाल पर्वतारोहण सङ्घको चाहिँ डाइरेक्टर मानत डाइरेक्टर हुनुहुन्थ्यो उहाँले चाहिँ त्यहाँबाट रिटायर्ड हुनुभयो। उहाँले ग्रेजुएटी पनि लिइसक्नु भएको थियो र अहिले आएर चाहिँ अङ्गिता शेर्पा एकदम अस्वस्थ हुनुभयो। हामीले चाहिँ माथि न्युरो हस्पिटलमा उहाँलाई ट्रिटमेन्ट गऱ्यौँ। जति त्यहाँ बिल लागेको छ नेपाल पर्वतारोहण सङ्घले तिरेको छु र उहाँलाई चाहिँ अहिले त्यही फन्डबाट पनि फेरि हामीले चाहिँ मासिक रूपमा 15,000 चाहिँ हामीले मासिक रूपमा उहाँलाई चाहिँ फेरि त्यो फन्डबाट दिने व्यवस्था गरेको छु। त्यस्तै 6-7 अरू अरूहीहरू जसको चाहिँ फ्रस्ट बिटेन भएर हात काट्नु परेर चाहिँ काम गर्न नसक्ने हो त्यस्तो अरूहीहरूलाई चाहिँ हामीले त्यो त्यहाँबाट चाहिँ मद्दत गरिराखेको छु र अहिले कतिवटा एप्लिकेसनहरू हामी कहाँ आइराखेको छ त्यो हामीले छानबिनको क्रममा छ। यदि उहाँहरू सन्चै चाहिँ त्यो एकदम आसक्त भएर चाहिँ कामै गर्न नसकिने हो भने त्यो फन्डबाट हामीले चाहिँ उहाँहरूलाई हेल्प गर्ने चाहिँ उ गरेछु। यो फन्ड चाहिँ नेपाल सरकार अरु कसैले बनाएको होइन त्यो यो फन्ड चाहिँ हाम्रै पहलबाट चाहिँ नि यो उ गरेको छु र यस्तो टाइपको फन्डहरू चाहिँ नि नेपाल सरकारले पनि क्रिएट गर्नुपर्छ जसबाट चाहिँ नि अरोहीहरूले चाहिँ जिउनलाई चाहिँ ऊ होस् अरोहीहरू चाहिँ एकदम गौरवसाथ चाहिँ उनीहरूको जीवनयापन गर्न सकोस् भन्ने चाहिँ उद्देश्यले हामीले नेपाल सरकारलाई पनि सुझावहरू दिइराखेको छु र हामीलाई चाहिँ दुःख लाग्छ किनभने सरकार कहिले पनि स्थायित्व नहुने अब मेरो यो 3 वर्षको पिरियड हो अहिलेसम्म 9 वटा पर्यटन मन्त्री फेरिसक्यो यो 3 वर्षको पिरियडमा है अनि अर्को चाहिँ 6 जना सचिवहरू फेरिसक्यो 6 जना चाहिँ यो विभागको डाइरेक्टर त्यो चाहिँ त्योभन्दा अगाडि चाहिँ महाशाखा भन्थ्यो महाशाखाको चाहिँ चिफहरू 6 जना फेरिसक्यो अब हामीले चाहिँ जतिखेर मन्त्रीज्यू आउनुहुन्छ त्यतिखेर चाहिँ हामीले धेरै सुझावहरू दिन्छु किनभने नेपाल पर्वतारोहण सरकारमा बस्ने मान्छे चाहिँ एक्सपर्ट र अनुभवी हुनु पर्दैन तर नेपाल पर्वतारोहण सङ्घको सदस्यहरू चाहिँ एक्सपर्ट र त्यो क्षेत्रको विज्ञ र त्यो क्षेत्रमा अनुभवी मान्छेहरू हुनुपर्छ त्यसैले नेपाल सरकारले चाहिँ नेपाल पर्वतारोहण सङ्घलाई एउटा टेक्निकल विङ को रूपमा चाहिँ हेर्छ त्यसैले चाहिँ हामीले जतिखेर मन्त्रीज्यू सचिवज्यूहरू आउनुहुन्छ हामीले चाहिँ धेरै सुझावहरू दिइराखेको हुन्छु किनभने हामीसँग भएको अनुभव हामीले देखेका जानेका चाहिँ सुझावहरू दिइराखेको हुन्छु तर दुर्भाग्य के भने जतिखेर चाहिँ उहाँहरू अलिकति बुझ्न थालेको हुन्छ त्यतिखेर चेन्ज हुन्छ है अनि फेरि अर्को नयाँ मन्त्री नयाँ सचिव आउँछ उहाँहरूलाई फेरि कन्भिन्स गरायो गरायो फेरि चेन्ज भइसकेको हुन्छ त्यसले गर्दाखेरि चाहिँ अब फ्युचरमा स्थायी गभर्मेन्ट आयो भने केही हुन्छ भन्ने चाहिँ विश्वास लिएको छु किनभने यो निर्णयहरू डिसिजनहरू सरकारबाटै हुनु पर्यो त्यसैले चाहिँ नि सरकार चाहिँ नि स्थायी सक्षम हुनुपर्ने चाहिँ नितान्त आवश्यक देख्छु
समय र विचारका लागि नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष हाङसिरिङ शेर्पाज्यू यहाँलाई धेरै धेरै धन्यवाद
हस् यहाँलाई पनि धेरै धन्यवाद मेरो चाहिँ केही भनाइ चाहिँ लिइदिनु भएकोमा
उहाँ हुनुहुन्थ्यो नेपाल पर्वतारोहण संघ एनएमएका अध्यक्ष आङसिरिङ शेर्पा पर्वतारोहण क्षेत्रको अवस्था पर्वतारोहीको पेशागत दक्षता बढाउन भइरहेको प्रयास र सरकारले यस क्षेत्रको विकासका लागि गर्नुपर्ने कामका विषयमा गरिएको यो कुराकानीसँगै कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु त्यति बेलासम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतमसँगै पिटी लोप्चन बिदा हुन्छु नमस्कार